यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सरकारद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन यही भदौ 23 गते आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश। नेपालमा आज थप 2195 जना कोरोना संक्रमण मुक्त, संक्रमित 9 जनाको मृत्यु। केही दिन यता नेपालमा कोरोना संक्रमण दर घट्दो, संक्रमण दर कम हुँदै गएपछि विभिन्न जिल्लामा विद्यालयहरू खोल्न शुरू। विश्व स्वास्थ्य संगठन WHO को क्षेत्रीय कार्यकारी समितिको बैठक पर्सीदेखि काठमाण्डुमा हुँदै र नाइजेरियामा उग्रवादी समूह बोको हरामका करिब 6000 सदस्यद्वारा सेना समक्ष आत्मसमर्पण।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले यही भदौ 23 गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्री परिषद बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन भदौ 23 गते दिउँसो 4 बजे आह्वान गर्न सिफारिश गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। संसदको अधिवेशन सरकारको सिफारिशमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था रहेको छ। गृहमन्त्री बालकृष्ण खाँडले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढ़ी पहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गर्नुभएको छ। गत आषाढ 1 र 16 गतेको वर्षाका कारण सो क्षेत्रमा बाढ़ी पहिरोले ठूलो जनधनको क्षति भएको थियो। गृहमन्त्री खाँड सहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपर क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर 2 गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो। सो अवसरमा गृहमन्त्री खाँडले भत्केका सड़क, पुल, घर, कार्यालय लगायतका संरचना निर्माण तथा बाढ़ी पहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभयो। त्यसै गरी आज गृहमन्त्री खाँडले उदयपुरको बेलका नगरपालिका 8 स्थित कोशी कटान क्षेत्रको निरीक्षण गर्नुभयो। उहाँले निरीक्षणका क्रममा कोशी कटान नियन्त्रणबारे सरकारले अब चाँडै नै नयाँ योजना र कार्यक्रम ल्याउने बताउनुभयो। गृहमन्त्री खाँडले आज धनुषा स्थित कमला नदीबाट भएको कटानको समेत स्थलगत निरीक्षण गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दावी गर्नुभएको छ। राजधानीमा आज आयोजित काठमाण्डू महानगरपालिका स्तरीय विराहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष ओलीले नेकपा एमाले विकास र राष्ट्रियताको पक्षमा काम गरेकाले आगामी निर्वाचनमा एक्लै सरकार बनाउन सक्षम हुने बताउनुभयो। अध्यक्ष ओलीले चीन र नेपाल बीच कुनै सीमा विवाद नरहेको दावी गर्नुहुँदै सरकारले हालै गठन गरेको समितिले चीनसँगको कुनै किसिमको सीमा विवाद देखाउन नसक्ने उल्लेख गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापाको महाधिवेशन आगामी कार्तिक 27 30 गतेसम्म काठमाण्डुमा हुने भएको छ। राप्रापाको नयाँ नीति र नेतृत्व छनौटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। काठमाण्डु जिल्लाको नयाँ कार्य समितिका लागि अधिवेशन आजदेखि शुरू भएको छ। 2 दिनसम्म सञ्चालन हुने अधिवेशनमा आज उम्मेद्वारले मनोनयन दर्ता गर्ने र भोलि कार्य समिति छनौट गर्नेछ। राप्रापाको अहिलेसम्म 22 जिल्लामा अधिवेशन सम्पन्न भएको सो पार्टीले जनाएको छ। केही दिन यता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ। नेपालमा आज थप 2195 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म 7,26,000 संक्रमित मुक्त भइसकेका छन् भने मुक्त हुने दर 94.5% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप 1,268 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज 6,753 नमूना नमूनाको पीसीआर परीक्षण गर्दा 1024 जना तथा 3122 नमूनाको एन्टिजेन परीक्षण गर्दा 244 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै आज थप 9 जनाको मृत्यु भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार आज देशभरमा गरी जम्मा 31826 जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् भने 1,07,598 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। विगत लामो समयदेखि बन्द रहेको सप्तरीको राजविराजका सम्पूर्ण संस्थागत तथा निजी विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रूपमा भोलिदेखि खुल्ने भएका छन्। नगर शिक्षा समितिको हिजो सम्पन्न बैठकले नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भदौ 20 गते आइतबारबाट भौतिक रूपमै विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवले बताउनु भएको छ। कोविड-19 विरूद्धको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा उपल्लो कक्षा 9-12 निम्न माध्यमिक विद्यालय तहका कक्षा 6-8 तथा प्राथमिक विद्यालय तहका कक्षा 3-5 सम्मा विद्यार्थी संख्याको आधारमा फरक फरक शिफ्टमा सञ्चालन गर्ने शिक्षा शाखा अधिकृत यादवले बताउनुभयो। राजविराज नगरपालिकाभित्र 43 सामुदायिक तथा 42 संस्थागत गरी 85 विद्यालय रहेका छन्। बैतडीको पाटन नगरपालिकाले भोलिदेखि विद्यालय सञ्चालन गर्ने भएको छ। कोरोनाका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा बाल बालिकाहरूको शिक्षण सिखाइमा असर परेको र कोरोना संक्रमण दर पनि कम हुँदै गएकाले विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो। स्वास्थ्यका मापदण्ड अप्नाएर भोलिदेखि विद्यालय सञ्चालन गर्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्ख भट्टले जानकारी दिनुभयो। कोविड-19 को संक्रमण दर घटेर निषेधाज्ञा खुक्लो भएसँगै सल्यानका स्थानीय तहहरूले भौतिक रूपमै विद्यालय सञ्चालन हुन थालेका छन्। ग्रामीण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा वैकल्पिक माध्यमबाट पढ़ाउन समस्या आएपछि भौतिक रूपमै कक्षा सञ्चालन गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लालबहादुर घरतीले बताउनुभयो। 10 स्थानीय तह रहेको सल्यानमा शारदा नगरपालिका, त्रिवेणी, छत्तेश्वरी र कपुरकोट गाउँपालिकाले भौतिक रूपमा कक्षा सञ्चालन गर्न परिपत्र गरेको पनि प्रमुख घरतीले बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षालय सञ्चालन गर्न सक्ने अधिकारी स्थानीय तहलाई अधिकार दिएसँगै हिजोदेखि नै भौतिक रूपमा विद्यालय सञ्चालन भएको त्रिवेणी गाउँपालिका शिक्षा शाखाका प्रमुख दलबहादुर राणाले बताउनुभयो। स्वास्थ्य सुरक्षाको सावधानी अप्नाएर सोमबारदेखि विद्यार्थीलाई भौतिक रूपमै पठन पाठनलाई निरन्तरता दिन लागिएको शारदा नगरपालिका शिक्षा शाखा प्रमुख लीलाधर बबालले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा निषेधाज्ञा केही खुक्लो गर्दै भदौ 31 गतेसम्म निषेधाज्ञाको समय बढ़ाएको छ। जिल्लामा कोरोना संक्रमितको दर र मृत्यु दर घट्दै गएका कारण निषेधाज्ञा खुक्लो गर्दै लगिएको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठन WHO को क्षेत्रीय कार्यकारी समिति को वार्षिक बैठक यही भदौ 21-25 गतेसम्म काठमाण्डुमा हुने भएको छ। बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस, क्षेत्रीय निर्देशक डाक्टर पूनम क्षेत्रपाल सिंह, क्षेत्रका सदस्य, मुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकाय लगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ। बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्व तयारी तथा प्रतिकारको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई थप गति दिने, भाइरल हेपाटाइटिस, एचआईभी र यौन रोगहरूको उन्मूलन लगायतका विषयमा छलफल हुनेछ। यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सक्ने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्य ढाँचाका बारेमा पनि छलफल हुनेछ। बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ। दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल सहित भारत, मालदिव, श्रीलंका, थाइल्याण्ड, भूटान, दक्षिण कोरिया र टिमोर लगायत देश रहेका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सरकारले सबै मित्र राष्ट्रहरूसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित कार्यक्रममा सहमहामन्त्री डाक्टर महतले सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने र विश्वासका आधारमा छिमेकी देशबीचको सम्बन्ध अगाडि बढ़ाएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। बाँकेको नेपालगंज उपमहानगरपालिका बीच राजा एयरपोर्टबाट 4 किलो भन्दा बढ़ी सुनसहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हवाई उड़ान मार्फत काठमाण्डुबाट नेपालगंज पुगेका झापाको साबिक खदुनाबारी गाविस छाका अमीर लगुन विश्वकर्मा र मोरङको साबिक लेटाङ गाविस दुईका 28 वर्षीय बुद्धिमान खातीलाई हिजो 4 किलो 21 ग्राम सुनसहित पक्राउ गरी आज सार्वजनिक गरेको हो। ले खान तलाशी गर्दा विश्वकर्माले लगाएको जुत्तामा 4 थान सुनका बिस्कुट र खातीले लगाएको जुत्ता भित्र 2 थान बिस्कुट गरी जम्मा 6 थान सुनको बिस्कुट सहित विभिन्न गहना फेला पारेको थियो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका 4 राजीपुरमा गाड़ी र अटो रिक्सा एक आपसमा ठोकिँदा 3 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। हिजो राति भएको दुर्घटनामा परि घाइते भएका कैलालीको घोड़ाघोड़ी नगरपालिका 9 का भीगम चौधरी युवराज चौधरी र जितेन चौधरीको सेती प्रादेशिक अस्पताल धनगढ़ीमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो। यसैगरी कैलालीको मनहरा नदीमा नुहाउने क्रममा हिजो बेपत्ता भएका 2 जनाको शव फेला परेको छ। मृत्यु हुनेमा 14 वर्षीय अयुग थापा र 10 वर्षीय योगेन्द्र थापा रहेको प्रहरीले जनाएको छ। बीपी कोइराला स्मृति ट्रस्टले यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी ट्रस्टले बीपी सेनानी पुरस्कार भक्तपुरका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई प्रदान गर्ने भएको छ। ट्रस्टका कोषाध्यक्ष पुरूषोत्तम बस्नेतको संयोजकत्वमा सदस्यहरू डाक्टर ध्रुवचन्द गौतम र सुशील मान शेरचन्दको समितिले कवि रेग्मी र सेनानी कायस्थलाई पुरस्कार दिन सिफारिश गरेको हो। ट्रस्टले 2071 सालदेखि प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कारको राशि 1,01,000 र बीपी सेनानी पुरस्कारको राशि 51,000 रूपैयाँ रहेको छ। ती दुवै पुरस्कार यही भदौ 24 गते बीपी जयन्तीका दिन प्रदान गरिने ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र प्राजुलीले जानकारी दिनुभयो। 5 थर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बु पोखरी जाने पर्यटकको चहल पहल शुरू भएको छ। धार्मिक र पर्यटकीय स्थलको रूपमा रहेको 5 थरको याङ बरक गाउँपालिका र ताप्लेजुङको सिदिङमा गाउँपालिकाको सिमानामा पर्ने तिम्बु पोखरीको पानी खाएमा रोग निको हुने जनविश्वास रहेको छ। 5 थरबाट संवाददाता दुर्गा घिमिरेको रिपोर्ट।
उच्च पहाड़ी क्षेत्रको रमणीय दृश्यहरू, फराकिलो चौर, अग्ला हिमाली पहाड, लेकाली फूल, चौरी गोठहरू, ढकमक्क फुलेको केन्जो, अग्लो स्थानमा रहेका पोखरीहरू, जैविक विविधता आदि विशेषताले यो क्षेत्र आकर्षक बनिरहेको छ। समुद्री सतहबाट 4,480 मिटरको उचाइमा रहेको तिम्बु पोखरी जाने मुख्य समय भनेको भदौ र असोज महिना हो। अन्य समयमा बास बस्ने स्थानको अभाव र हिउँको जोखिम हुने गरेको गोठ सञ्चालक तथा पर्यटक गाइड गजमान गुरूङले बताउनुहुन्छ।
गर्नेहरू चाहिँ 10-15 चाहिँ राम्ररी बस्न सक्छन्। त्यतिसम्म चाहिँ त्यहाँदेखि 8-10 चाहिँ अब हिउँ पर्नु सुरु हुन्छ र पर्यटक गर्दा बस्नलाई अलिकति असुविधा हुन्छ।
पाँच तर्क सदरमुकाम फिदिमदेखि एक दिन गाडी यात्रा गरी दुई दिन कठिन भूगोलको पदयात्रा गरेर तिम्बु पोखरी पुग्न सकिन्छ। पोखरीको पानी अत्यन्त सङ्लो र पारदर्शी छ। पानी सफा रहेकोले चढाएका ढक्कीहरू टल्कँदा पोखरी अत्यन्तै सुन्दर देखिन्छ। पोखरीको छेउछाउमा रहेका विभिन्न जडीबुटी वनस्पति तथा फूलहरूको बासनाले मनमोहक बनाउने बताउनुहुन्छ पर्यटक शंकर आङदेम्बे। मानव बस्तीबाट टाढा रहेको यस क्षेत्रमा अत्यन्तै शान्त रहेको र कठिन यात्रा पछि तिम्बु पोखरी पुग्दा स्वर्ग झैं लाग्ने बताउनुहुन्छ पुनः पर्यटक आङदेम्बे।
यहाँ पुग्नको लागि अलिकति कठिनाइहरू पार गर्नुपर्ने हुन्छ, अब हिँडेर जानुपर्ने हुन्छ, त्यो मन चाहिँ एकदम गदगद हुन्छ क्या।
तिम्बु पोखरी आसपास शिव पोखरी, सूर्यकुण्ड, दुधकुण्ड, हाँस पोखरी लगायतका 18 पोखरी अवस्थित छन्। पोखरीको पानी खाएमा बिरामी निको हुने जनविश्वास रहेको छ। पदयात्रा गर्नको लागि पर्यटन मैत्री पूर्वाधारको विकासको काम गर्न सके तिम्बु पोखरी क्षेत्र आन्तरिक साथसाथै बाह्य पर्यटकहरूको पनि आकर्षणको केन्द्र बन्ने निश्चित छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच थर।
कञ्चनपुरको दोदा नदीमा 6 वर्ष अघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ। विक्रमसम्म 2072 पुसमा 24,53,00,000 लागत सम्झौता भएको लालझाड़ी गाउँपालिकाको बाँडी देखतभुली पर्सिया जोड्ने सड़क अन्तर्गत दोदा नदीमा बन्न लागेको पक्की पुलको फाउण्डेशनमै प्राविधिक समस्या देखिएपछि निर्माण कार्य अलपत्र परेको हो। प्राविधिक समस्या देखिए पनि विक्रमसम्म 2075 यता पुल निर्माण कार्य रोकिएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले बताउनुभयो। उहाँले दशैं लगत्तै निर्माण कम्पनीले आफ्नै लगानीमा पुल बनाउने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको राजधानी काबुलमा तालिबानले पञ्चशीर प्रान्त आफ्नो नियन्त्रणमा आएको दावी गर्दै खुशियाली मनाउन हवाई फायर गर्दा कम्तीमा 17 जनाको मृत्यु भएको छ भने 41 जना घाइते भएका छन्। तालिबानले अफगानिस्तानको पञ्चशीर प्रान्त मात्र नियन्त्रणमा लिन बाँकी थियो। पञ्चशीर उपत्यकामा नियन्त्रण कायम गर्दा दुवै पक्षबाट करिब 200 लड़ाकाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय संचार माध्यम टोलो न्यूजले जनाएको छ। नाइजेरियामा उग्रवादी समूह बोको हरामका करिब 6,000 सदस्यले सेना समक्ष सामूहिक आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्नेमा उग्रवादी समूह बोको हरामका कमाण्डर, लड़ाकू र उनीहरूको परिवार रहेको नाइजेरिया सेनाले पुष्टि गरेको छ। देशको उत्तर पूर्वी क्षेत्रमा तीव्र सैन्य कार्यवाही तथा बोको हरामका नेता अबु बकर सेकाउको मृत्यु भएपछि सो समूहले सामूहिक आत्मसमर्पण गरेका हुन्। बोको हरामका नेता सेकाउको गत मई महिनामा सैन्य कार्यवाहीमा पनि मृत्यु भएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यो साता नेपाली शेयर बजारको परिसूचक नेप्सेक करिब 5.5% घटेको छ। गत साता 3,094.05 बिन्दुमा बन्द भएको नेप्सेक परिसूचक यो साता 5.40% अर्थात 167.16 अङ्कले घटेर 2,926.89 बिन्दुमा झरेको छ। साताभर 230 कम्पनीहरूका 8,32,90,864 किता शेयरहरू 47,67,11,089 रूपियाँमा किनबेच भएका छन्। यो साता कुल 4 दिन शेयर कारोबार भएकोमा 3 दिन आइतबार, मंगलबार र बिहिबार कारोबार घट्यो भने बुधबार 1 दिन मात्र कारोबारमा झिनो सुधार भयो। नेप्सेसँगै यो साता दैनिक औसत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औसत 13,87,00,00,000 शेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसत 11,94,00,00,000 शेयरको कारोबार भएको छ। यो साता 5,00,000 पटकको कारोबारमा 47,76,00,00,000 रूपियाँ बराबरका 8,32,00,00,000 किता शेयरहरू किनबेच भएका छन्। यो साता नेप्सेको कुल बजार पूंजीकरण पनि करिब 5.5% घटेको छ। गत साता 43 खर्ब 23 अर्ब रूपियाँ रहेको बजार पूँजीकरण यो साता 5.40% घटेर 40.89 अर्ब रूपियाँमा झरेको छ। सन् 2021 को 8 महिनामा 66,000 भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अंग्रेजी वर्षको जनवरीदेखि अगस्त महिनासम्म 66,966 विदेशी पर्यटक नेपाल आएका छन्। अगस्त महिनामा हवाई मार्ग भएर 5,917 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। उक्त महिना नेपालबाट 5,083 विदेशीहरू बाहिरिएका छन्। अघिल्लो वर्ष सन् 2020 को सोही अवधिमा जम्मा 265 मात्र पर्यटक आएका थिए। कोविड 19 अघि सन् 2019 को अगस्तमा 94,749 पर्यटक नेपाल आएका थिए। नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकै बीच पनि झिनो संख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेको बताउनुभयो। नवलप्रासीको गैंडाकोटमा 6 करोड भन्दा बढ़ीको लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले किसान मार्ट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैंडाकोट 4 स्थित गैंडाकोट एग्रो मार्टको सञ्चालन शुभारम्भ गर्नुभयो। किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवर्तन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलक प्रसाद पराजुलीले जानकारी दिनुभयो। 75,000 भन्दा बढी सदस्य रहेको सहकारीका 500 शेयर सदस्यको लगानीमा किसान सञ्चालनमा आएको हो। विशेष गरी गैंडाकोट नगरपालिका वासीको सुविधालाई ध्यानमा राखी किसान मार्ट सञ्चालन गरिएको पराजुलीले उल्लेख गर्नुभयो।
अब मौसम सम्बन्धी जानकारी। हाल मनसून न्यूनीय चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहेकाले नेपालमा मनसूनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा आज राति प्रदेश नम्बर 1 र बागमती प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.2 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 31.3 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.1 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 33.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.3 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन यही भदौ 23 गते आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश। नेपालमा आज थप 2,195 जना कोरोना संक्रमण मुक्त, संक्रमित 9 जनाको मृत्यु। केही दिन यता नेपालमा कोरोना संक्रमण दर घट्दो, संक्रमण दर कम हुँदै गएपछि विभिन्न जिल्लामा विद्यालयहरू खोल्न शुरू। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ के क्षेत्रीय कार्यकारी निर्देशकको बैठक पर्सीदेखि काठमाण्डुमा हुँदै र नाइजेरियामा उग्रवादी समूह बोको हरामका करिब 6,000 सदस्यद्वारा सेना समक्ष आत्मसमर्पण। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।